نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله وكونوا مع الصادقين صدق الله مولانا العظيم دوستو ساتھیو بزرگو سب کو السلام علیکم ورحمۃ اللہ کرن سلیم میرے وہ محسن ہیں جنہوں نے مجھے اس راستے کی طرف رہنمائی فرمائی اور میں ان کا یہ احسان پہلے بھی ایک دفعہ بتا چکا ہوں کبھی نہیں بلا سکتا میں اس راستے سے واقف نہیں تھا اور نہ ہی اس راستے کی مجھے کوئی تلاش تھی میں تو ان کے قریب صرف اس لیے ہوا کہ مجھے پتہ چل جائے کہ ان کا مسلک کیا ہے ان کی باتوں کی بھی مجھے کوئی خاص سمجھنا یا نہیں آتی تھی تو جو میں آج آپ سے بات کرنا چاہتا ہوں کہ بات سمجھانے والے بات کیسے سمجھا دیتے ہیں اور وہ سارا شیخ کا کمال ہوتا ہے شیخ ایک پروڈکٹ تیار کرتا ہے جیسے دنیا میں ملٹی نیشنل قومیاں اپنے اپنے پروڈکٹس تیار کرتی ہیں اور ان کو مارکیٹ میں فلوٹ کیا جاتا ہے تو کنسلیم نے مجھے کہا کھاریاں کینٹ کی یہ بات ہے کہ آج ہم کسی اور مسجد میں نماز جمعہ پڑھنے کے لیے جائیں گے تو میں ان کے ساتھ اس مسجد میں جس سے میں ناآشنا تھا نماز جمعہ پڑھنے کے لیے چلا گیا انہوں نے مجھے فرمایا کہ میں تازہ وضو کر لوں آپ سنت پڑھیں میں بھی آ جاتا ہوں تو میں نے اسی رواجی طریقے سے دو منٹ میں یا اس سے بھی کم وقت میں دو سنت ادا کی اور دیوار کے ساتھ ٹیک لگا کے بیٹھ گیا اور سوچتا رہا کہ پتہ نہیں آج انہوں نے مجھے کس شخص سے ملوانا ہے اور وہ کون ہوگا اور وہ کیسا ہوگا تو میں نے دیکھا کہ کوئی 15 سے 20 لوگ سنت یا نوافل جو خطبہ جمعہ شروع ہونے سے پہلے عام طور پہ پڑھے جاتے ہیں وہ پڑھ رہے تھے ان میں سے ایک دبلا پتلا شخص جس کو میں نے زندگی میں کبھی نہ دیکھا نہ ملا نہ سنا وہ بھی سنت ادا کر رہا تھا اور اس کی بیک میری طرف تھی مگر وہ نماز میں اس قدر ڈوب کے نماز پڑھ رہا تھا کہ میں کمیشن افسر ہونے کے باوجود گریجویٹ ہونے کے باوجود کافی حد تک زمانہ دیکھنے کے باوجود میری آنکھوں نے ایسی نماز پڑھتے ہوئے کسی شخص کو نہیں دیکھا تھا تو میرے دل میں ایک خیال پیدا ہوا کہ کرنل صاحب مجھے جس شخص سے ملوانے لے کر آئے ہیں اگر وہ یہ شخص ہو تو پھر کام ٹھیک ہو جائے گا نماز جمعہ کے بعد زیادہ تر لوگ اس مسجد سے جمعہ پڑھ کے تشریف لے گئے اور 4-5 لوگ مسجد میں موجود رہے اور ان 4-5 لوگوں میں وہ نئیف بدن دبلا پتلا شخص بھی تھا جس کی نماز کو دیکھ کے میرا دل مطمئن ہو چکا تھا کہ ایسی نماز میں نے پڑھتے ہوئے کسی شخص کو کبھی نہیں دیکھا تو پھر کرنل صاحب نے اس سے مجھے متعارف کروایا کہ یہ حکیم قربان صاحب ہیں اور یہ ہماری جماعت کے کھاریاں کے اعتبار سے امیر ہیں یہ میری زندگی کا پہلا واقعہ ہے جس نے مجھے اس سلسلے کی طرف کنورٹ کرنے کے لیے سب سے اہم رول ادا کیا تو جس طریقے سے مشائخ کی محنت ہو رہی ہے اور ہم اس طرح میں اس کام میں لگ گیا اور جلدی ہی میری حضرت جی کی خدمت میں پنڈی حاضری ہو گئی اور اس حاضری کروانے میں بھی اللہ کا نسیم کو جزائے خیر دے ان کا بہت بڑا ہاتھ ہے اور اس وقت کچھ اس طرح سے ہوا کہ میں جب حضرت جی کے پاس جنوری 1997 میں پہنچا تو آپ نے جو حضرت جی نے شورا فاق تحریر لکھی ہے جس میں حضرت عبدالرحمٰن جامی رحمۃ اللہ علیہ کا آپ نے مرشد کی خدمت پہ حاضر ہونا اور کتنی دفعہ ریجیکشن کر دینا اور پھر ایکسیپٹنس کی طرف چلے جانا, وہ اسی طرح کا ملتا جلتا واقعہ تھا. تو میں نے بھی اپنے اندر کچھ معیار بنا رکھے تھے کہ اگر یہ ہو گیا تو پھر یہ بھی ہو جائے گا, اور یہ ہو گیا تو یہ بھی ہو جائے گا, اور اگر یہ سب کچھ ہو گیا تو میں حضرت جی کی بیعت کر لوں گا. تو وہ میرا ایک عزیز تھا جو پولیس میں ملازم تھا اور ابھی بھی زندہ ہے, اور وہ پولیس کی یونیفارم میں ہیروئن کا کاروبار کرتا تھا, اور اسے ہیروئن کی اتنی بڑی مقدار پکڑی گئی تھی کہ جس سے اس کو ڈیتھ پینلٹی ہو رہی تھی. جو لوگ ان راہوں سے آشنا ہیں, اللہ معاف کرے کہ کسی کے اوپر جب کوئی ڈیتھ پینلٹی آ رہی ہوتی ہے جج کی طرف سے, تو ان کے رشتہ دار عزیز و اقارب کس قدر پریشان ہوتے ہیں وہی اندازہ لگا سکتے ہیں. تو اسے ہم بھی پریشان تھے. اس پریشانی کے عالم میں دنیا کا کوئی سورس ریسورس ایسا نہیں تھا جس کو ہم نے استعمال کرنے کی کوشش نہ کی ہو, لیکن ہر طرف سے ناکامی کا سامنا کرنا پڑا. نہ پیسے نے کام دیا, نہ سفارش نے کام دیا, یہاں تک کہ اس جج صاحب کی ایک بیٹی میرے کورس میٹ کے ساتھ بیاہی ہوئی تھی. تو میں کسی طریقے سے پتہ وغیرہ کر کے بہاولپور کینٹ گیا, جہاں جج صاحب اپنی بیٹی کو ملنے کے لیے ایک آدھی نائٹ سٹے کے لیے آئے تھے. وہاں بھی میں نے ان سے بات کرنے کی کوشش کی تو انہوں نے بات نہ مانی. حضرت جی سے میں نے پہلے یا دوسرے دن یہ اپنا درد, اپنا دکھ بیان کیا, اور دل میں وہ بات تھی جو میں آپ کو بتا رہا ہوں کہ اگر یہ کام ہو گیا تو پھر میں ان کا مرید ہو جاؤں گا. حضرت جی نے مجھے فرمایا کہ عبدالغفور صاحب کو ملو, اور ان کو فرمایا کہ عبدالغفور صاحب یہ کپتان صاحب ہیں, ان کی بات چیت سنو اور ان کو مسئلے کا کوئی حل بتاؤ. تو عبدالغفور صاحب نے میرے سے ساری کہانی سنی اور مجھے قرآن پاک کی 30ویں پارے کی ایک آیت سورۃ مبارکہ پڑھنے کے لیے فرمایا. وہ چھوٹی سی سورت ہے, راز کی بات ہے, بتاؤں گا نہیں. وہ میں پڑھتا رہا. میں کوئی کمپیوٹر کے کورس کرنے کے لیے ملٹری کالج آف سگنل 3 ماہ کے لیے آیا تھا. وہ کورس مجھے بھول گیا اور میں اس اپنی مصیبت کو دور کرنے کے لیے وہ دعا وغیرہ پڑھتا رہا, قرآن پاک کی سورت پڑھتا رہا. 3rd day حضرت جی نے مجھ سے پوچھا کہ اقبال جی کوئی اطلاع آئی ہے؟ میں نے, چونکہ اطلاع نہیں آئی تھی, تو میں نے کہا کہ حضرت جی کوئی اطلاع نہیں آئی. حضرت جی نے فرمایا کہ جب واپس جاؤ تو پتہ کرنا. واپس جا کے میں نے فون کیا, میری فیملی ملتان میں تھی, تو میری مسز نے بتایا کہ اس ہمارے رشتہ دار کی تو کل کی ضمانت ہو چکی ہے. میں نے کہا ضمانت کیسے ہوئی؟ اس نے کہا مجھے پوری تفصیل کا نہیں پتا, آپ خود پتہ کر لیں. تو رشتے میں وہ میرا بہت قریبی تھا, میں نے جب پتہ کیا تو پتہ چلا کہ جو جج اس کو ڈیتھ پینلٹی دے رہا تھا اسی نے اپنے ریڈر کو کہا کہ ضمانتی مچل کے لے آؤ. اس ریڈر نے اسے پوچھا کہ سر کس کے نام کے مچل کے؟ اس نے کہا میرے نام کے مچل کے لے آؤ, یہ لو شناختی کارڈ. تو ضمانتی مچل کے آ گئے اور وہ جج ہی اس کا ضمانتی بن گیا, اور آج دن تک دوبارہ وہ تاریخ نہیں نکلی. بندہ بھی زندہ ہے, پاکستانی عدالتیں بھی قائم و دائم ہیں. یہ ہے وہ کرامت, اور اس طرح کی ہزاروں لاکھوں کرامتیں حضرت جی کی ہم نے دیکھیں. ہم اس کے چشمدید گواہ ہیں. اللہ تعالیٰ ان کی صحت تندرستی والی زندگی عطا فرمائے, ان کے ہر دکھ کو سکھ میں تبدیل کر دے. حضرت جی نے ایک واقعے کی طرف مجھے ارشاد فرمایا ہے. تو مجھے عشق کی حد تک, میں سچ بتاؤں, مسجد کے اندر کھڑا ہو کروں اپنے شیخ سے محبت ہو گئی. عملاً کوتاہی تو آج بھی ہے, اللہ معاف فرمائے, اور وہ ایک شاید نفس جو ہمارے ساتھ لگا ہے جیسے حضرت فرما رہے تھے. لیکن جو اندر ایک محبت تھی سلسلے کی حضرت جی کی, وہ مجھے ہمیشہ پریشان رکھتی, اور میری کوشش ہوتی کہ آنے بہانے کس طریقے سے میں حضرت جی سے بات کرتا رہوں. تو میں ایسے محکمے سے منسلک تھا فوج میں رہتے ہوئے جہاں ٹیلی فون کالز وغیرہ ملوا دی جاتی ہیں. تو آپ سب جانتے ہیں حضرت جی کے اوپر اللہ کا کتنا کرم ہے, کتنی احسانات ہیں. तो मैं सिर्फ अपनी हाज़िरी देने के लिए अपने ऑपरेटर को कहता कि आप हज़रत जी से पूछें और कॉल बनाते रहें, और आने बहाने में बात करता था, आने बहाने हज़रत जी से बात करने की कोशिश में रहता था, हालांकि इन चीज़ों की हज़रत जी को कोई ज़रूरत नहीं थी। मेरी पोस्टिंग रेंजर्स में हो गई और वो शहर था नवाबशाह, वहाँ हमारे ज़िम्मे मेरे ज़िम्मे लॉ एंड ऑर्डर सिचुएशन को कंट्रोल करना होता था। तो पंजाब की पुलिस तो माशाल्लाह काफ़ी इफ़ेक्टिव है, लेकिन सिंध की जो पुलिस है, यहाँ जो सिंध के साथी बैठे हैं वो बेहतर जानते हैं, वो इतनी इफ़ेक्टिव नहीं है, इतनी प्रोफेशनल नहीं है। इसलिए आज आके रेंजर्स के ऊपर ज़्यादा जो है डिपेंडेंसी होती है। तो जब भी कभी मुश्किल पेश आती तो मैं हज़रत जी को बताता, तो हज़रत जी फरमाते कि औज़ु बिकलिमातिल्लाह तामाते कुल्ले हामि शरे मा खलक, पढ़ो और गुस्से में ना आना और सारे काम ठीक हो जाएंगे। तो उसकी बरकत से मेरा 3.5 साल का स्टे अल्हम्दुलिल्लाह ऐसा रहा कि वो उस जमा उस इलाके के लोग कहते हैं कि इसमें अगवा बराए तवान की और कत्ल की कोई वारदात नहीं हुई, और उसी को रोकना मेरी जिम्मेदारी में से एक जिम्मेदारी थी। वहाँ मैं डिप्टी कमिश्नर के पास या DPO के पास या DPO डिप्टी कमिश्नर का हमारे पास आना जाना एक आम रूटीन थी, क्योंकि हमने वो सारी चीज़ें आपस में डिस्कस करके उसका कोई हल तलाश करना होता था। तो मैं एक दिन DCO के पास गया, तो मेरे जाने से पहले वो जो डिप्टी कमिश्नर था वो तसव्वुफ के ऊपर बातचीत कर रहा था, और उसके पास 2-4 लोग और भी तशरीफ़ फरमा थे। तो मैंने भी मैं अपनी बातचीत करना शुरू की, और वो सारी बुकिश बात कर रहा था, जैसे हम पढ़ लेते हैं स्टोरियाँ और उसके ऊपर शुरू हो जाते हैं। तो मैंने जब उससे बातचीत की कि मैं एक ऐसे अल्लाह वाले से आशना हूँ जो इल्म के ऊपर अमल करवा देता है, चाहे वो चरवाहा हो चाहे PhD क्वालिफाइड हो, तो उसका ना बोलना बंद हो गया और उसने मुझे सुनने की ख्वाहिश का इजहार किया। तो मैंने 2-4 और वाक़यात हज़रत जी के और हज़रत जी से, जैसे मैंने कहा कि वो बंदा कामिल है जिसके पास अगर कोई सच्ची नीयत के साथ चला जाए तो झूठ बोलने की आधी ज़बान सच बोलने की आधी बन जाती है, और बेहया निगाहें बाहया निगाहें बन जाती हैं, और वो कान जो गाना सुनने के आदि होते हैं और गाना सुने बगैर उनका गुजारा नहीं होता, वो कुरान पाक की तलावत सुने बगैर रह नहीं सकते। तो 2-4 जब मैंने उससे इस तरह की बातचीत की तो वो खामोश हो गया, मुझे सुनता रहा। वहाँ एक बहुत बड़ा लैंडलॉर्ड बैठा हुआ था, उस वहाँ के लोग कहते हैं कि वो 500 मरबा ज़मीन का मालिक था, और अल्लादीनू डहरी उसका नाम था। जो यहाँ साथी सिंध के बैठे हैं इन्होंने यकीनन वहाँ के बडेरों में ये एक नाम ज़रूर सुना होगा। वो कभी थोड़ी देर के लिए 1971 वार में फ़ौज में एज ए कैप्टन उसने सर्विस भी की थी, लेकिन जंग के फ़ौरन बाद ही वॉज़ रिलीज्ड और वो सिविल में चले गए, और वो जाके ऐसे डिपार्टमेंट में भर्ती हुए ये जो रोड और बिल्डिंग्स डिपार्टमेंट होता है, और चीफ इंजीनियर बने, और चीफ इंजीनियर बन के भी रिटायर हो चुके थे। उन्होंने मुझे कहा कि सिंध की ज़बान में एक लफ्ज़ है जो बोला जाता है साइन, और ये जैसे हम किसी को सर कहते हैं उस ज़ुमरे में वो बोलते हैं। मुझे उसने कहा कि साइन आपसे मैंने ये बातचीत सुननी है, तो क्या आप मेरे घर तशरीफ़ ला सकते हैं या मैं आपके पास आ जाऊँ? तो मैंने उन्हें कहा कि नहीं, आप टाइम मुझे बता दें, मैं ही आपके पास आ जाता हूँ। उन्होंने मुझे कहा कि आप मगरब की नमाज मेरे पास आके पढ़िए। मेरे जाने से पहले उसने अपने 5-6 वो दोस्त जिनके बड़ा वो करीबी था और के करीबी दोस्त थे उनको इकट्ठा कर रखा था। वहाँ मैंने उनसे ये सारी बातचीत की, सिलसिले के बारे में जो मुझे थोड़ी बहुत समझ थी मैंने बताने की इंतहाई मुखलिस तरीके से कोशिश की। अल्लाह ताला का करम और फजल हो गया तो वो बंदा ज़ारो कदार होने लग गया, और उसने मुझे कहा कि हज़रत जी से मेरी मुलाकात कैसे हो सकती है। मैंने कहा हज़रत जी तो पिंडी रहते हैं और इज्तिमा पे कराची आएंगे, और थोड़ी ही देर के बाद इज्तिमा था और आपकी वहाँ मैं मुलाकात करवा दूँगा। वो मेरे साथ इतना अटैच हो गया, कराची डिफेंस में रहता था और कभी कभार वो नवाबशाह आता था, लेकिन जब उससे मेरी ये मुलाकात हुई तो हर वीकेंड पे वो कराची से नवाबशाह आता, और उसका बहुत बड़ा घर था, आप कह लें कि 4 से 5 एकड़ में उसका वो महल नमा घर था, और मुझे बुलवाता और अपने दोस्तों को बुलवाता, और शाम को हम जिक्र, एक टाइम का जिक्र हम 2 दिन 3 दिन स्टे जो भी होता हम इकट्ठे करते, और बड़ी आलीशान वो दावत करता। इज्तिमा के बारे में मुझे पूछता रहता कि वो इज्तिमा कब आएगा, कितना टाइम रह गया। टाइम तो वही होता था, मगर उसके अंदर अल्लाह ने ऐसी तड़प पैदा की। मुझे कहता है कि भाई हजी की ना तस्वीर दिखाओ। तो मेरे पास ना उस वक्त व्हाट्सएप वाला फ़ोन नहीं था, और ना ही उस वक्त था कि मेरे पास कोई तस्वीर थी। बहरहाल मैंने उसे कहा कि जी तस्वीर तो मेरे पास नहीं है, लेकिन हज़रत जी अनकरीब आ जाएंगे और आपकी मुलाकात हो जाएगी। तो जब हज़रत जी तशरीफ़ लाए तो मैं उसको बताया, और वो कराची से डिफेंस से आ गया, और हज़रत जी से मैंने मिलवाया। हज़रत जी ने शफ़क़त फरमाई और उसको साथ हाथ पकड़ के काफ़ी देर दूर तक हज़रत जी चलते रहे। फिर उसने खाना खाया, ज़िक्र किया और वापस चला गया। सुबह आया, फिर हज़रत जी के करीब बैठ गया, हज़रत जी बड़ी शफ़क़त फरमाई, और मैंने देखा तो उसकी शेव जो है वो हुई हुई नहीं थी। वो इतना बड़ा लैंड लॉर्ड था कि उसके नौकर चाकरों का आप अंदाज़ा नहीं कर सकते, उसकी अथॉरिटी का आप अंदाज़ा नहीं कर सकते। उस वक्त हुकूमत थी जरदारी साहब की, तो वो कहता था कि इसकी हैसियत मेरे नौकरों जैसी थी, ये क्या चीज़ है, और कुछ नहीं समझता था उसको। तो मैंने देखा कि उसकी शेव बड़ी हुई है और वो घर नहीं जा रहा। मैंने कहा कि डायरी साहब आप तशरीफ़ ले जाएं, आपकी सेहत ठीक नहीं है। वो कहने लगा कि जहाँ हज़रत जी जूते उतारते हैं आपको पता है। मैं कहा जी मुझे पता है। कहने लगा बिस्तर नहीं बिछाना वहाँ पे मेरे लिए, बस एक सराहना मुझे दे दो। तो हज़रत जी के जूते जिस फर्श पे खाक लगती है, मैं चाहता हूँ कि मेरा जिस्म जो है उस खाक के साथ टच हो जाए। मैंने खैर उसके लिए एक अच्छे से बिस्तर का कराची जमात के साथियों से दरख्वास्त करके बंदोबस्त किया। उसने मेरी वजह से बिस्तर तो ले लिया, लेकिन मैं जब रात को उठा तो मैंने देखा कि बिस्तर साइड पे था, और जहाँ हज़रत जी के जूते थे वहाँ वो कमीज़ ऊपर करके, ना बनियान थी, कमीज़ ऊपर करके, तो वो सराहने के बगैर लेटा हुआ था। सुबह हुई तो फिर वो इस तरह से करके, फिर उसने मुझे कहा कि मुझे क्या बताया हज़रत जी ने आपको। मैं दलाइल सलूक दी, उसने पढ़ी और 2 दिन में पढ़ ली, और कुछ उसमें से चीज़ें उसने अंडरलाइन की, तो उसका सही मतलब या तर्जमा मुझे भी नहीं आता था। तो उसने कहा ये मुझे पूछ के बताएं, तो मैंने किसी और साथी से पूछ के फिर उसको बताया। फिर वो इतना हज़रत जी के साथ अटैच हो गया कि जितने दिन इज्तिमा कराची का रहता था वो आ जाता था, जाता तभी वापस था जब हज़रत जी इज्तिमा के बाद इज्तिमाई दुआ ख़त्म करके वापस तशरीफ़ ले जाते थे। फिर मुझे उसने कहा कि हज़रत जी ने आपको कुरान पाक की तफसीर में से क्या बताया, क्या पढ़ूँ। मैंने कहा हज़रत जी फरमाते हैं कि तफसीर मज़हरी पढ़ो। उसने कहा कि वो मुझे आप दो। तो हमारा रेंजर्स वालों का आना जाना कराची बहुत ज़्यादा रहता था, आए दिन हमारी गाड़ियाँ आती जाती थी। मैंने किसी अपने इंस्पेक्टर को कहा कि उधर से जाके ना तफसीर मज़हरी ले आना, तो तफसीर मज़हरी के ना मैं उसको एक सेट दिया। और वो शख्स था, वो कहता था कि हज़रत जी से मुलाकात से पहले जब माँ बाप ने मुझे बचपन में छोटे होते हुए कुरान पाक पढ़ाया सिखाया, उस वक्त के बाद मैंने कभी कुरान पाक को हाथ नहीं लगाया था, पढ़ना तो दूर की बात है। और जब हज़रत जी से मुलाकात हो गई तो रोज़ के 10 बार तलावत किया करता था, और तमाम किस्म की मसरूफियात उसने छोड़ दी। अपने बच्चों को बुला के जो जायदाद का तकसीम होती थी उसने जायदाद की वो तकसीम सारी कर दी, और ख़ुद बिल्कुल उनसे دنیاوی لحاظ سے الگ تھا وہ کہ اللہ تعالیٰ کی یاد میں لگ گیا. تو اس طرح کی بہت سارے واقعات اس چیز کی گواہی دیتے ہیں کہ پروڈکٹ تیار کرنے والی ہستی وہ بندہ کامل بندہ کامل بندہ کامل آپ کے سامنے تشریف فرما ہیں. ان کے چہرہ مبارک کو دیکھ لینا ہی ان کے چہرہ مبارک کو دیکھ لینا ہی جنت کی کنجی ہے. بس یہ ہے کہ بات سمجھ میں آ جائے. اور جو میاں محمد بخش صاحب رحمۃ اللہ علیہ نے آج سے 200-400 سال پہلے اس دین کو اس پیرائے میں بیان کیا ہے, اس کا ایک شعر میں عرض کرتا ہوں. میں نی ماں میرا مرشد اچا اساں اچیاں دے سنگ لائی, میں صدقے قربان انہاں اچیاں تو جنہاں نیویاں نال لبائی. صدق اللہ مولا.